नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदको दुवै सदनमा छलफल शुरू भएको छ। सरकारको नीति तथा कार्यक्रमलाई विभिन्न तरिकाले व्याख्या र टिप्पणी गरिएको छ। प्रस्तुत नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट आउने हुँदा यसलाई महत्वका साथ हेर्ने गरिन्छ। आज हामी सरकारको नीति तथा कार्यक्रम यसले के मुलुकका चुनौतीहरूको समाधान गर्न सक्ला, यिनै विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा। बास्कोटाज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
नमस्कार प्रवीणजी।
अब सरकारको नीति तथा कार्यक्रम अस्ति संसदमा प्रस्तुत भयो र अहिले चाहिँ संसद सदनका दुवै यो राष्ट्रिय सभा र प्रतिनिधि सभामा छलफल भएका छन्। सांसदहरूले विभिन्न धारणाहरू यसमाथि राख्नु भएको छ। यहाँले चाहिँ सरसर्ती हेर्दा नीति तथा कार्यक्रमलाई कसरी हेर्नुभयो? के यसले चाहिँ अहिले जुन खालका मुलुकका चुनौतीहरू छन्, आर्थिक लगायतका चुनौतीहरू, यसको समाधानतर्फ केन्द्रित देखिन्छ यो नीति?
वास्तवमा प्रवीण पोखरेलज्यूले प्रष्ट रूपमा नै सुरुमा भन्नुभयो। वर्तमान राष्ट्रपति सम्मान्य रामचन्द्र पौडेलज्यूले नेपाल सरकारको नीति र कार्यक्रम संसदमा हालै प्रस्तुत गर्नुभयो। त्यसमा विभिन्न कोण र विभिन्न दृष्टिकोणबाट समीक्षा भइरहेको छ, त्यो स्वाभाविक हो। हामी प्लुरालिस्टिक सोसाइटी, बहुलवादमा छौँ र हाम्रो बहुदलीय लोकतान्त्रिक संघीय गणतन्त्रलाई हामीले स्वीकार गरेका छौँ। यसर्थ व्यक्तिका विचारहरू फरक फरक आउनु स्वाभाविक हो। मैले सरस्वती सम्मान्य राष्ट्रपतिज्यूले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम हेर्दा सन्तुलित पाएको छु। यसले पृष्ठभूमि के भन्छ भने, नेपाल सरकारको अर्थात् राज्यप्रतिको आम जनताको आशा र भरोसा जगाउन हामी क्रियाशील छौँ। मुलुकमा आर्थिक गतिविधि अलिकति सुमन्दता आएको छ, यसलाई तीव्रता दिन्छौँ। भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ रहनेछ, दण्डहीनताबाट सरकार माथि उठ्छ र खास गरी ठूला दलहरू नेपाली कङ्ग्रेस र नेकपा एमाले लगायतका दलहरू मिलेर बनेको संयुक्त सरकार हो। यसो त सरकारको न्यूनतम साझा सहमतिलाई हामी कार्यान्वयनमा उतार्छौँ। मूल हाम्रो ध्येय भनेको चाहिँ विधिको शासन र सुशासन कायम गर्ने हो। अहिले अलिकति संघीय लोकतन्त्र गणतन्त्रप्रति केही अफवाह फैलिएको छ, यसको हामी प्रतिवाद र मुकाबिला गर्छौँ। र विशेष गरी हाम्रो जोड भनेको अहिले मुलुकमा लागू भएको संघीय लोकतन्त्र गणतन्त्रको प्रवर्धन गर्ने हो, कुनै पनि प्रकारको अराजकताको नियन्त्रण गर्ने हो। हामी बहुदलीय लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाको पक्ष धरौँ। अहिले मुलुकमा विकास निर्माणमा केही कमी कमजोरी देखिएको छ, त्यसलाई हामी अगाडि बढाउँछौँ। खास गरी विद्यालय, शिक्षा, रोजगारीको अभावले युवाहरू बाहिरिएको उद्यमशीलताको विकास र आम जनतालाई बिमा सुविधा लगायतमा कुरो उठेको छ। स्वास्थ्य सेवामा हामी प्रतिबद्ध छौँ र मुलुकमा अलिकति पनि प्रशासनिक खर्च बढ्यो संघीयताले भन्ने भइरहेछ। एकातिर संघीयता प्रवर्धन गर्नु छ भने अर्कोतिर फजुल खर्चलाई नियन्त्रण गर्नुपर्नेछ। मूल कुरो हामी राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सार्वभौमसत्ता, यी कुरालाई हामी उच्च प्राथमिकतामा राखेर सरकार अगाडि बढ्छ भन्ने जुन पृष्ठभूमिमा सम्मान्य राष्ट्रपतिले बताउनु भएको कुरा छ, त्यो अत्यन्त नै महत्वपूर्ण ढङ्गले नीति र कार्यक्रममा प्रस्तुत भएर आएको छ।
त्यसो भए प्रस्तुत नीति तथा कार्यक्रमले चाहिँ अहिलेका समस्याहरू, आर्थिक लगायतका समस्याहरू को यो जुन खालका चुनौतीहरू बेहोर्न परिरहेको छ, यो चाहिँ समाधानतर्फ उन्मुख देखिन्छ?
यसमा केही कुरा व्यक्त गरिएको छ। पूर्व अर्थ सचिव रामेश्वर खनालज्यूको नेतृत्वमा गठन भएको उच्च स्तरीय आर्थिक सुधार सुझाव आएको प्रतिवेदनलाई हामी उच्च महत्वका साथ अगाडि बढाउँछौँ। मुलुकको मुख्य समस्या भने नै रोजगारी हो। झन्ने खाडीमा 35 लाखभन्दा बढी युवाहरू छन् मलेसिया खाडीमा। वास्तवमा मुलुकभित्र नै रोजगारीको अवस्था सिर्जना गर्छौँ। हाम्रो बजेट निर्माण गर्दा अलिकति विनियोजन कुशलतामा हामी पहिले चुक्दै आएका छौँ, किन कुनै पनि वर्ष पुँजीगत बजेट खर्च हुँदैन। असारको मसान्तमा व्यापक रूपमा खर्च हुन्छ, तोकिएको राजस्व उठाउन सक्दैनौँ। दाताबाट लिने ऋण र अनुदान पनि अपेक्षाकृत रूपमा दिन सक्दैनौँ। मुलुकमा औद्योगिकरणको वातावरण बनेन, जसले गर्दा औद्योगिक क्षेत्रबाट कुल घाटको उत्पादनमा आउने योगदान पनि क्रमशः घट्दै गयो। वैदेशिक सहायताको अवस्था पनि कतै सरकारलाई विदेशले प्रत्यार गरेन कि भन्ने जस्तो अवस्था छ। यी कुरामा हामी गहनताका साथ अगाडि बढ्छौँ। अहिले विश्वव्यापी रूपमा जलवायु वित्त कोष भन्ने सर्वाधिक ठुलो कोष छ, त्यो कोषमा हाम्रो पहुँचको निमित्त हामी अग्रसर हुन्छौँ र हालै हामीले 16 पञ्चवर्षीय योजना जारी गरेका छौँ। त्यसमा मुलुकको दीर्घकालीन सोच र 5 वर्षीय आवधि योजना छ। त्यो कुरालाई हामी राम्ररी हेक्कामा राख्छौँ र विदेशसँग हामीले कतिसँग व्यापार सम्झौता गरेका छौँ, कतिसँग हामीले दोहोरो कर उन्नयनको सम्झौता गरेका छौँ, यस्ता व्यापार सम्झौतालाई आत्मसात गर्छौँ र यो खास गरी मौद्रिक क्षेत्रमा जारी गर्नुपर्ने दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिलाई हामी अगाडि बढाउँछौँ। सार्वजनिक संस्थानमा पनि जनतालाई आवश्यक पर्ने संस्थानहरूलाई प्रवर्धन गर्छौँ। अब अलिकति खाटामा गएका सरकारले सञ्चालन नगरे पनि हुने जस्ता संस्थानलाई विस्तार व्यवस्थापनतर्फ जान्छौँ। यो सामाजिक सुरक्षा कोष अहिले धनधान्य सामाजिक सुरक्षामा 90 प्रकारका सुविधा जनताले पाइरहनु भएको छ, त्यसलाई हामी एकीकृततर्फ लैजान्छौँ र आम जनतालाई सम्बन्ध भयो भने करिब 40% जनता अहिले बिमाको दायरामा हुनुहुन्छ। त्यो स्वास्थ्य बिमाको क्षेत्रलाई अगाडि बढाउँछौँ भन्ने जस्ता जुन एउटा आर्थिक क्षेत्रका विषयहरू प्रस्तुत भएका छन्, त्यो एक प्रकारले सरकारले मनोवचन कर्मले काम गर्न सकेमा र यही कुरो भोलि प्री बजेटमा र वार्षिक बजेटमा पनि उचित विनियोजन सहित आउन सक्यो भने नीति कार्यक्रम उपयुक्त छ।
अब यहाँले यो भनिरहँदा हिजैकै कुरा गर्दा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, यसले चाहिँ अहिलेका समस्या समाधान गर्न नसक्ने देखियो भनेर टिप्पणी उहाँले गर्नुभएको थियो र उहाँले विभिन्न सार्वजनिक संस्थानको देखि लिएर सार्वजनिक संस्थानका सुधारदेखि लिएर विभिन्न विषयहरू उठाउनु भएको छ। सम्पत्ति छानबिन यो हालसम्म सरकारी ओहदामा यो 3 दशक यता सार्वजनिक ओहदामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने नीति आवश्यक थियो भन्ने कुराहरू उहाँ प्रमुख प्रतिपक्षी दलले उठाएका विषयहरूलाई चाहिँ कसरी हेर्न सकिन्छ? अब यी यसलाई यी नीति तथा कार्यक्रमले यो अहिलेका देखिएका समस्याहरू समाधान गर्न सक्दैन भन्ने टिप्पणी आइरहेको छ।
यसलाई यसरी बुझ्नुपर्छ, वास्तवमा संसदीय व्यवस्थामा प्रतिपक्षी दलले सरकारलाई होसियार गराउन, सजग गराउन एक प्रकारले औँलो फड्याउनु र एक प्रकारले तिमीले राम्रोसँग काम गर भनेर विरोध गर्नु अत्यन्त स्वाभाविक प्रक्रिया मानिन्छ। यस अर्थमा चाहिँ अब मुलुकमा अहिले हाम्रो एफएटिएफ फाइनेन्सियल एक्सन फोर्स फोर्सले नेपाललाई विरोध गराएको छ। नीति तथा कार्यक्रममा अब 83 सालभित्र अर्थात् अबको 2 वर्षभित्र हामी त्यो कालो खैरो सूचीबाट हामी ब्ल्याक एक प्रकारले हामी चाहिँ त्यसबाट स्तरोन्नति हुन्छौँ भन्ने नीति कार्यक्रममा परेको छ। अर्कोतिर अब यो चाहिँ कर्मकाण्डी भयो भन्दा हाम्रो के छ भने अर्थतन्त्रको आधार नै कृषि, पर्यटन, जलस्रोत र नेपालका केही इन्डिजिनस प्रडक्ट यतिमा नै छ। जुनसुकै अवस्थामा सरकार बने पनि हामी जाने भनेको कि निर्वाहमुखी कृषिलाई व्यावसायिक कृषिमा लैजाने हो। यसपालिको नीति कार्यक्रममा अलिकति भूमि बैङ्कको कुरा ताकि बाँझो जमिन नबसोस् भन्ने भावना पनि मुहरित भएको छ। हामीले बाली र पशु विकासमा बिमाको निमित्त 75% सङ्घीय सरकारबाट प्रिमियम दिएका छौँ। त्यसको निमित्त कहाँ कसरी लगानी गर्ने भन्नको निमित्त नेपालभरिको माटोको परीक्षण गर्छौँ र कहाँ के फल्छ र कुन किसिमको किसानलाई विषादी चाहिन्छ, यस्तो गर्न सकियो भने बल्ल कृषि सेवा अगाडि बढ्छ। अहिले मुलुकमा वर्षको करिब 1 करोड मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ, त्यो हामीलाई अपर्याप्त छ। त्यो हो भने हामी उत्पादन बढाउन सक्छौँ। विशेष गरी दुग्ध पदार्थमा हाम्रो झन्नै वर्षको 25 लाख मेट्रिक टन उत्पादन छ, त्यसलाई हामीले विविधीकरण कसरी गर्ने, त्यो दुधबाट बन्ने अन्य चिजहरू कसरी बनाउने, सहकारीमा पनि एउटा समस्या देखिएको छ। झन्डै 30,000 सहकारी मध्ये यो खास गरी बचत ऋण स्वीकार गर्ने सहकारीको संख्या 10-11 हजार छ, त्यसमा केही देखिएको समस्या लाई हामी समाधान गर्नेतर्फ जान्छौँ। र मुलुकको सबभन्दा प्रकारको समस्या भनेको गरिबी हो। झन्डै 20% हाराहारीमा जनसङ्ख्या गरिबीको निरपेक्ष रेखा मुनि छन्, तिनलाई कसरी माथि ल्याउने र मुलुकको 47% जमिन वन क्षेत्रले ढाकेको छ, त्यो वनबाट कसरी लाभ लिने र खास गरी वन क्षेत्रभित्र पर्ने चुरे क्षेत्रको अवस्था अत्यन्त नाजुक छ, त्यो चुरेलाई कसरी प्रबन्धन गर्न सकिन्छ र हाम्रो जङ्गल क्षेत्र भएपछि त्यहाँ जङ्गली जनावर र मानिसको बिचमा द्वन्द भइरहेको छ, त्यसको निमित्त एउटा लाइन कसरी कोर्न सकिन्छ र जङ्गली जनावर र मान्छेको बिचमा द्वन्द नहोस् र कुनै पनि विकास निर्माणको काम गर्दा यो वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययनले हाम्रो कामलाई सुस्थता दियो विकासलाई, त्यसलाई प्रभावकारी कसरी बनाउने र विश्वव्यापी रूपमा जलवायु हाम्रो त सगरमाथा लगायतका अब हिमालबाट नै जम्मै हिउँहरू पौडिन थाले, त्यस्तो हाम्रो त व्हाइट डलर भन्छ हामी त्यो सेतोलाई, त्यस्तो चिजै बिग्रिन आँट्यो। यसर्थ हामीले आफ्नो ठाउँमा नै वनस्पति उद्धार गर्ने, हामीसँग भएको नदी प्रणालीलाई सुधार गरेर जलस्रोतबाट प्रशस्त लाभ लिनुको साथै किसानलाई पनि सुविधाहरू प्रदान गर्ने जस्ता कुराहरू यो नीति कार्यक्रममा परेको छ। यसलाई एक प्रकारले हामीले चाहिँ विरोधलाई विरोधको निमित्त कर्मकाण्डी मात्रै न भन्ने अर्थमा लिनुको सट्टा यसको आधारमा अब नेपालका अर्थमन्त्रीले आगामी दिनमा जेठ 15 गते बजेट आउँछ, त्योभन्दा 15 दिन पूर्व नै नीति तथा कार्यक्रम अथवा बजेटको प्राथमिकता र सिद्धान्त संसदमा प्रस्तुत गर्नुपर्छ, त्यसमाथि सांसदहरूले व्यापक रूपमा सुझाव दिनुहुन्छ। त्यो बेलामा यो सम्मान्य राष्ट्रपतिले व्यक्त गर्नुभएको नीति कार्यक्रमसँग मिलेर त्यो प्री बजेट आउँछ कि आउँदैन, र त्यो प्री बजेट भोलि छलफल भएपछि संसदबाट एउटा प्रतिवेदन बन्छ, त्यो प्रतिवेदन सरकारमा आउँछ, त्यो संसदबाट आएको प्रतिवेदन अनुसार सरकारले बजेट बनाउँछ कि बनाउँदैन, त्यो इमान्दारी त नै जाँच्न बाँकी नै छ।
अब मुलुकको आन्तरिक अर्थतन्त्र दबावमै छ, निजी क्षेत्रको आत्मविश्वास अझै बढ्न सकेको छैन, बजारमा माग बढ्न नसक्दा आन्तरिक उत्पादन बढ्न नसकेको अवस्था रहेको छ, थप रोजगारीका अवसरहरू क्षेत्रहरू सिर्जना हुन सकिरहेको छैन, पूर्वाधारका आजना निर्माणमा ढिलासुस्ती अझै देखिएको छ, अर्कोतर्फ रासो असुली चाहिँ लक्ष्य अनुसार पूरा हुन सकेको छैन, वैदेशिक सहायता खुम्चौँदो छ, पुँजीगत खर्च हुन नसकिरहेको अवस्था छ। यो अवस्थामा चाहिँ नीति तथा कार्यक्रम र आगामी जेठ 15 गते बजेट आउँदैछ, यो सन्दर्भमा मुलुकको अर्थ यो आन्तरिक अर्थतन्त्रलाई यो दबावमा परेको आर्थिक यो आन्तरिक अर्थतन्त्रलाई उकास्नका लागि यसबाट पार पाउनका लागि अब सरकारले बजेटमा समावेश गर्नुपर्ने कुराहरूलाई यहाँले कसरी हेर्नु भएको छ, अर्थ मन्त्रालयको अनुभव पनि छ यहाँसँग?
हो, यहाँले एकदम संवेदनशील रूपमा यी प्रश्नहरू उठाइरहनु भएको छ। मुलुकमा अलिकति निजी क्षेत्र अपेक्षाकृत रूपमा शान्त अवस्थामा छैन, उनीहरूले आर्थिक क्रियाकलापमा त्यति धेरै बाटोमा बन्न सकेन, जसले कारणले गर्दा एफडिआई फरेन डाइरेक्ट ल्याउन सकिएन भनिरहनु भएको छ। यसमा युवा जनशक्ति पनि अगाडि बढेन, त्यही भएर सरकारले चालु वर्षमा करिब 1 अरब रुपियाँको स्टार्टअपमा करिब करिब 500 देखि 600 जना युवा उद्यमीलाई 10 लाखदेखि 25 लाख रुपियाँसम्म म लगानी गर्छु 3% ब्याजमा भनेर सरकारी कार्यक्रम अगाडि बढिरहेको छ। अर्कोतिर नेपाल व्यापार एकीकृत रणनीति चाहिँ तयार भएको छ, यसले करिब करिब नेपालमा झन्डै 2 दर्जनभन्दा बढी वस्तुहरू नेपालबाट निकासी योग्य छन्, त्यसको निमित्त नेपालमा उत्पादनको श्रृङ्खला बढाउनुपर्छ भन्ने प्रतिवेदन दिएको छ। यसै गरी नेपालमा बिस्तारै सुक्खर बन्दरगाहहरू बन्दै गएका छन्, जस्तो अहिले चोलाहारमा नै काठमाडौँमा सुक्खा बन्दरगाह बन्यो, यस्ता सुविधाहरू भएपछि बल्ल औद्योगिकरणतर्फ मुलुक जान्छ र हामी व्यावसायिक वातावरण निर्माण गर्छौँ। मुलुकमा भएको कच्चा पदार्थमा आधारित उद्योगहरूलाई चाहिँ नेपाल सरकारले बढीभन्दा बढी सहयोग गर्छ, खास गरी हामीले सिमेन्ट उद्योगमा ट्रान्समिसन लाइन र सडकको सुविधा दिए जस्तै अब ट्रान्समिसन लाइन निर्माणमा निजी क्षेत्रको पनि सहभागिता पिपिपीमा हामी अगाडि बढाउँछौँ। एक प्रकारले जलस्रोतमा पनि करिब करिब अहिले हामीले 3500 मेगावाट उत्पादन गरेका छौँ, हाम्रो जलविद्युत भारत र बङ्गलादेशमा 40 मेगावाट अहिले जानै थालिसक्यो, भारतमा पनि गइरहेको छ, र अलिकति हाम्रो नेपालमा रन अफ द रिभर खोला बग्दै जाँदा मात्रै जलविद्युत उत्पादन हुने गरेको छ, हामीसँग सीमित मात्रै स्टोरेज प्रोजेक्टहरू छन्, जस्तो कुलेखानी काली गण्डकी भन्दा बाहेक अरूमा पानी जमाउने गरेको छैन, यसर्थ हामी सुक्खा याममा पनि विद्युत यथावतै उत्पादन गर्नेतर्फ जान्छौँ, र हाम्रो नेपालमा सोलारको अथवा उइन्डको हावाको पनि असाध्यै सम्भावना भएको हुनाले नवकरणीय ऊर्जामा पनि सरकार अगाडि बढ्छ भन्ने कुराहरू नीति कार्यक्रममा परेका छन्। यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न सकियो भने हामीले मुलुकले गर्नुपर्ने चिज यही नै हो। मुख्य कुरो नेपालमा उत्पादनै घट्यो, त्यसले गर्दा उत्पादन कसरी बढाउने त भन्दा उत्पादनमा लागत बढी लागिरहेछ, त्यो घटाउने कोसिस सरकारले गर्छ, र नेपाल सरकारले 29 वटा वस्तुहरूलाई चाहिँ अत्यावश्यक वस्तु मानेको छ, त्यसमा अनावश्यक मूल्य वृद्धि कालोबजारिया सिन्डिकेट मूल्य मिलिजुली लाउने नहोस्, त्यसको निम्ति बजार अनुमोदनलाई कडाई गरिन्छ भन्ने पनि नीति कार्यक्रममा छ। हामीले अहिले भारतबाट पठलाइयासम्म अम्लेखगञ्जसम्म पेट्रोलियमको पाइपलाइन चलाउने गरेका छन्, त्यो पाइपलाइनलाई हामी विविधीकरण गर्छौँ र अझै लम्ब्याउँछौँ भन्ने कुरा नीति कार्यक्रममा प्रस्तुत प्रशस्त रूपमा आएको छ। अहिले नेपाल चाहिँ विश्वमै पर्यटकको निमित्त साहसी खेल खास गरी ऱ्याफ्टिङ, यो पदयात्रा, खास गरी यो प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, यी कुरामा सबै नेपाल ख्याति प्राप्त छ। त्यो कुरामा चाहिँ हाम्रो पर्यटन प्रवर्तन अगाडि बढ्छ भनिएको छ। यो 2020 कोभिड पछि 2021-22 त पर्यटक सम्मै आएनन् नेपालमा, अहिले चाहिँ महिनाको नै 1,00,000 भन्दा बढी आउन थालेका छन्। त्यो हिसाबले नेपालमा सहजै रूपमा वार्षिक रूपमा 10-15 लाख पर्यटक पुग्छन्। त्यसलाई कम्तीमा 20 लाख पुर्याउनुपर्ने हाम्रो योजना छ। त्यसको निमित्त हेर्ने भनेको पुरा तत्त्वक वस्तु र अलिकति हाम्रो नागरिक उड्डयन अहिले पनि हाम्रो युरोपको आकाशमा हाम्रो हवाईजहाज सिधा उडान गर्न पाएको छैन। हामी अहिले पनि कालो सूचीमा छौँ। त्यसको निमित्त हामी प्रयत्न गर्छौँ र विशेष गरी नेपालमा काम गर्ने संस्कृति भएन, युवाहरू बाहिर गए, यसर्थ कामको संस्कृति विकास गर्ने, श्रमलाई उच्च सम्मान गर्ने, श्रमको अडिट गर्ने भन्ने जस्ता कुराहरू पनि यो नीति कार्यक्रममा परेको छ। र मूलत युवा रोजगारलाई रोजगारलाई कसरी प्रत्याभूति दिने र त्यसकै आधारमा शिक्षा स्वास्थ्य लगायतका कार्यक्रमलाई अगाडि बढाउने भन्ने कुरा पनि यो नीति कार्यक्रममा परेको छ। यसर्थ मूल कुरो हामीले प्रत्येक वर्ष मोटामोटी 55 अरब रुपियाँदेखि वैदेशिक सहायता अनुदान लिने भनेर बजेटमा राख्ने गरेका छौँ। तर यो हामीलाई चाहिँ 10 अरबभन्दा बढी प्राप्त नभएको 5 वर्ष जति भयो। यसर्थ हाम्रो कूटनैतिक नियोगहरू, राजदूतहरू राम्ररी परिचालन हुनुपर्ने देखिन्छ। दोस्रो कुरो हाम्रो राजस्व, अब कुनै बेला म नै राजस्व सचिव हुँदा 33.5%सम्मको वृद्धि भएर एउटा राष्ट्रिय रेकर्ड नै कायम गरेका थियौँ। अहिले त 12-13% बढी बढेको छैन। त्यसले गर्दा अलिकति खुल्ला सिमाना 1300 किलोमिटर खुल्ला सिमाना छ, त्यसमा चुहावट भयो कि कति हाम्रो बजारमा मूल्य अभिवृद्धि करको बिल बिजन जारी भएन कि, अन्तशुल्क लगायतमा पनि केही छली कमी भयो कि, आयकरमा पनि पेसाविद मानिसहरू आयकरको दायरामा आउनु भएन कि, यो कुरामा चाहिँ सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्छ। जहाँसम्म आन्तरिक ऋण र बाह्य ऋणको कुरा छ, त्यो पनि झन्नै कुल बजेट 18-19 खर्बको बजेट मध्ये हामी 5 खर्ब जति त आन्तरिक र बाह्य ऋणै लिन्छौँ। आन्तरिक ऋणमा त सरकारले अपेक्षा गरे अनुसार 3.25 खर्ब रुपियाँ ऋण लिन सकिएको छ, तर बाह्य ऋण चाहिँ हामीले 2.5 खर्ब जतिको अनुमान गरे पनि 1 खर्ब प्लस भन्दा बढी लिन सकेका छैनौँ। झन्नै 27 खर्ब ऋण हाम्रो पुगिसक्यो, त्यसमा आधा जति आन्तरिक छ, आधा जति बाह्य छ। यी कुरालाई पनि आत्मसात गरेर अगाडि बढ्ने चुनौती चाहिँ सरकारको सामुन्ने छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बन्दै गरेको बजेटका सन्दर्भमा आज हामी पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गरिरहेका छौं। बास्कोटाज्यू, नेपालको सम्भावना भएको क्षेत्र जलविद्युत, पर्यटन र कृषिलाई मानिन्छ र बजेट प्रत्येक बजेटले यसलाई केन्द्रमा पनि राखेको हुन्छ, तर छरपष्ट रूपमा अन्य क्षेत्रहरूमा पनि बजेटको प्राथमिकता पर्छ। यसलाई चाहिँ यो चाहिँ सम्भावनाको क्षेत्र हो भनिन्छ, तर पूर्ण रूपमा चाहिँ जलविद्युत, पर्यटन र कृषिमा चाहिँ प्राथमिकता नदिएको जस्तो देखिन्छ। यसबाट चाहिँ हामीले जति लिनुपर्ने हो त्यति लिन नसकिरहेको सन्दर्भमा अब आगामी बजेटमा विशेष गरी यो सम्भावना भएको क्षेत्रलाई चाहिँ कसरी सम्बोधन गर्नुपर्ला?
हो, यो चाहिँ प्रमण पोखरेलजी, यसमा चाहिँ सही कुरा तपाईँले उठाउनुभयो। अघि नै प्रतिपक्षीहरूले यो नीति कार्यक्रमको अलिकति विरोध गर्नुभयो भन्नुभएको थियो। यो ठाउँमा चाहिँ तपाईँले उहाँहरूले विरोध गरेको कुरोलाई सरकारले स्वीकार गर्नुपर्छ। अहिले के हो भने मुलुक संघीयतामा गयो, संघीय सरकारले भन्नुपर्छ म चाहिँ विकास निर्माणको करिब 10 करोडभन्दा घटीको कार्यक्रम सञ्चालन गर्दिनँ, मसँग 22-23 वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन्, राष्ट्रिय गौरवको आयोजनालाई म सम्पन्न गरेर जान्छु, मसँग त्यसै गरी 18 वटा कार्यक्रमहरू चाहिँ गेम चेन्जर प्रोजेक्ट एक प्रकारले हाम्रो यो रूपान्तरकारी आयोजनाहरू छन्, त्यो कार्यक्रममा म केन्द्रित हुन्छु र मेरो प्रायोरिटी 1 उच्च प्राथमिकता प्राप्त आयोजना अहिले करिब 300 जति छन् त्यसलाई म घटाएर 40-50 ल्याउँछु र अरू सम्पूर्ण कार्यक्रम चाहिँ मध्यम स्तरका योजनाका कार्यक्रम म 7 वटा प्रदेश सरकारलाई सुम्पिन्छु, प्रदेश सरकारलाई जिम्मेवार बनाउँछु र प्रदेश सरकारले पनि मोटामोटी 3 अथवा 5 करोडभन्दा बढीको कार्यक्रम मात्रै सञ्चालन गरोस्, बाँकी रहेका कार्यक्रम नेपालमा रहेका 753 स्थानीय सरकारलाई हामी सुम्पिन्छौँ भन्ने उद्घोष चाहिँ गर्न अब ढिला भयो। संघीयता ल्याउने, आफै केन्द्रमा आफ्नै राजनीतिक दल अहिले भनौँ न नेपाली कङ्ग्रेस छ, नेकपा एमालेको सरकार छ, उहाँहरूकै एक प्रकारले सातैवटा प्रदेशमा यिनै दुईटै दलको मुख्यमन्त्री सहितको प्रदेश सरकार भन्नुभएको छ। 753 जाने हो भने अधिकांश सरकारहरू नेपाली कङ्ग्रेस र नेकपा एमालेबाटै प्रतिनिधित्व गर्नेहरूले जित्नु भएको छ। भनेपछि अब पनि यस्तो अवस्थामा पनि केन्द्रीय सरकारले गरिआएको काम प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुँदैन भनेदेखि त यो चाहिँ संहितामा सोचनीय विषय हुन्छ। त्यही भएर यसलाई नीति कार्यक्रममा खास गरी शिक्षाको गुणस्तरमा म सुधार गर्छु र जहाँ पनि राष्ट्रपति अथवा प्रधानमन्त्रीको नाउँमा रहेका कार्यक्रमहरूलाई राष्ट्रिय कार्यक्रमको रूपमा रूपान्तरण गरिन्छ भनेर शब्दको रूपमा पनि यसमा केही परिवर्तन ल्याइएको छ। नेपालभित्र युवालाई अड्याउनुको निमित्त कमाउँदै पढाउँदै गर्ने इन्टर्नको कार्यक्रमहरू पनि गर्छु भनिएको छ। मुलुकभित्रै अब आवासीय स्कुलहरू स्थापना गर्न पर्यो अलिक बढी संख्यामा, शिक्षालाई अलिकति अनुसन्धानमूलक बनाउन पर्यो ताकि सर्टिफिकेट आएर बेरोजगार उत्पादन गर्ने केन्द्र नबसोस्। हामी चाहिँ नि यो विश्वविद्यालय अनुदान आयोग छ त्यसको माध्यमद्वारा नेपालमा झन्डै 15 बढी विश्वविद्यालय भइसके, ती विश्वविद्यालय सुधारका कार्यक्रम पनि ल्याउँछौँ, विश्वविद्यालयमा वैज्ञानिक अनुसन्धानको कामलाई प्रभावकारी बनाउँछौँ। हाम्रो बौद्धिक सम्पत्ति भन्ने छ, त्यो बौद्धिक सम्पत्तिलाई पनि अलिकति कसरी संरक्षण गर्ने उद्योग विभागले काम गरिआएको छ त्यसमा प्रभावकारिता ल्याउँछौँ। युवाहरूको चौतर्फी विकासको निमित्त खास गरी खेलकुदको विकास, अन्तर्राष्ट्रिय पदक प्राप्तिमा उनीहरूलाई उत्प्रेरित गर्ने कुरा, मुलुकभित्रै रङ्गशाला बनाउने कुरो र खास गरी मानव विकास के अरे महिला विकास, महिला सशक्तिकरण, मानव व्यक्तिहरूलाई नियन्त्रण गर्ने कुरा, बाल बालिकाको लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने कुरो, खास गरी ज्येष्ठ नागरिक, दलित, सीमान्तकृत, यसै गरी विकासमा पछाडि परेका लोपोन्मुख वर्गहरूको उत्थानको निमित्त पनि कार्यक्रमहरूलाई अगाडि ल्याउँछु भनेको छ। त्यसले गर्दा अलिकति प्रवीणजीले भन्नुभएको जस्तो कार्यक्रम थोरै छरिएको जस्तो चाहिँ अनुभूति हुन्छ। अब नीति कार्यक्रमले मैले अपाङ्गताको पक्षमा नै काम गर्छु, मुलुकभित्र भइरहेको भेदभावको पनि अन्त्य गर्छु, म निरोगी नेपाल अभियान सञ्चालन गर्छु, एक प्रकारले जलन उपचार र मुटु रोगको मैले 7 प्रदेशमा अस्पतालहरू स्थापना गर्छु, क्यान्सर, मृगौला जस्ता रोग लागेकाहरूलाई पनि उचित सहयोग गर्छु, एक प्रकारले मैले सबै नेपालभरिका अस्पतालमा अनलाइन सेवा ल्याउँछु भनिएको छ। र एउटा चाहिँ प्रवीणजी, यसपालिको नीति कार्यक्रममा नयाँ डिपार्टर भनेको चाहिँ हामी सबै जनसङ्ख्या बढ्यो यसलाई नियन्त्रण गर्नपर्छ भन्ने नीति यहाँ थियौँ। अहिले चाहिँ जनसङ्ख्या नियन्त्रण होइन, चाहिने जति जनसङ्ख्याको व्यवस्थापन गरिन्छ भनिएको छ। अहिले भीमेश्वर लगायतका केही नगरपालिकाहरूले त कस्तो नीति ल्याइसक्यो भने 2 सन्तान जन्माउनु भयो भने म भत्ता दिन्छु भन्ने पनि कार्यक्रम आइसक्यो, किनभने जनसङ्ख्या नै घट्यो। अहिले हाम्रो चाहिँ पछिल्लो पटक गरिएको हाम्रो चाहिँ जनगणनाले नेपालीहरूको नेपालको जनसङ्ख्या वृद्धि दर 0.9% 1% भन्दा नि घटीमा झरिसक्यो। अब जापान जस्ता विकसित मुलुकको अवस्था नेपालमा पनि भविष्यमा आउला जस्तो देखिसक्यो। त्यही भएर अलिकति प्रत्येक नागरिकलाई आफ्नै ठाउँमा बसुन्, थाप थलो नसोडौँ भन्नको निमित्त खानेपानी, आवश्यक पूर्वाधारको व्यवस्था, अलिकति रणनीतिक महत्त्वका सडकहरूमा सङ्घको, प्रदेशको र स्थानीय सरकारको, तीन तहको सरकारको बिचको समन्वयमा हामी अगाडि बढ्छौँ र संविधानले नै आम नागरिकलाई आवासको सुविधा दिएको हुनाले आवासविहीन नागरिकहरूलाई व्यवस्थित बसोबासमा लैजान्छौँ। यसको निम्ति हामी सहरी विकास गर्छौँ, एक प्रकारले नेपालमा अलिक बस्न योग्य होस् युवाहरू, अब जिन जे भन्छौँ त्यस्ता चाहिँ जेनेरेसनहरू, खास गरी अल्फा जेनेरेसन, तिनले पनि नेपालमा बस्ने काम गर्ने वातावरण मिलोस् भनेर जुन हामीले डिजिटल नेपालको कल्पना गरेका थियौँ त्यो कुरालाई हामी अगाडि बढाउँछौँ भन्ने जस्ता कुराहरू पनि, र एक प्रकारले अलिकति नेपाललाई यो डिजिटल क्षेत्रमा चाहिँ अलि नै अगाडि बढाउने र मूल ध्येय भनेको चाहिँ हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको जुन लक्ष्य छ त्यो चाहिँ हामी परिपूर्ति गर्छौँ भन्ने जुन नीति कार्यक्रममा प्रतिबद्धता व्यक्त भएको छ, यसमा चाहिँ नेपाल सरकारले मन वचन कर्मले यी सबै कुरा भनाइमा नरहोस्, कार्यान्वयनमा आओस् भन्नुको निमित्त अबको जेठ 15 आउने बजेटमा यी सबै कुरा चाहिँ कसरी कार्यान्वयनमा आउँछ, कुन कार्यक्रमको निम्ति कति रकम परेको छ भनेर व्याख्यासहित नेपाली जनतालाई चित्त बुझाउनु पर्छ।
हस्, कृष्णहरि बास्कोटाज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा सहभागी भइदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
रेडियो नेपाल र प्रवीण पोखरेलप्रति पनि हार्दिक आभार व्यक्त गर्छु, धन्यवाद छ।
आज हामी अन्तरसंवादमा कुराकानी गर्दैथ्यौं नेपाल सरकारका पूर्व अर्थ सचिव समेत रहिसक्नुभएका कृष्णहरि बास्कोटासँग, विशेष गरी सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम, यसमा समावेश गरिएका विषयहरू र यसका आधारमा बन्ने बजेट र बजेटले उठाउन र सम्बोधन गर्नुपर्ने विषयका सन्दर्भमा केन्द्रित रहेर आज हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।